ونصلي على رسوله الكريم. التراويح کے بعد چونکہ تھوڑی دیر تفسیری کلام ہوتا ہے حضرت کا، آج طبیعت کی بدل ہونے کی وجہ سے مجھے حکم دیا تو اس لیے کچھ باتیں عرض کر رہا ہوں. جو سورت ہم نے شروع کی تھی، بلکہ جو پارہ ہم نے شروع کیا تھا وہ 21واں پارہ ہے. اس میں اللہ تبارک و تعالیٰ نے پہلی آیت میں چند احکام ذکر فرمائے ہیں، ہم کو چند احکام دیے ہیں. فرمایا کہ اتلو ما اوحی الیک من الکتاب، آپ تلاوت کریے اس کتاب کی جو آپ پر وحی کی جا رہی ہے. واقم الصلاۃ، اور نماز کو قائم کریے. ان الصلاۃ تنہا عن الفحشاء والمنکر، نماز بے حیائی کے کاموں سے اور منکرات سے روکتی ہے. ولذکر اللہ اکبر، اور اللہ تبارک و تعالیٰ کا ذکر جو ہے وہ سب سے بڑی چیز ہے. واللہ یعلم ما تصنعون، اور اللہ تبارک و تعالیٰ جانتے ہیں ان کاموں کو جو تم کرتے ہو. اس آیت میں اللہ تبارک و تعالیٰ نے سب سے پہلا جو حکم ہم کو دیا تو وہ تلاوت کلام اللہ کا دیا، اور یہ حکم دراصل آپ صلی اللہ علیہ وسلم کو دیا گیا کہ اے نبی، آپ پر جو وحی کی جا رہی ہے، جو قرآن پاک نازل کیا جا رہا ہے، اس کی آپ تلاوت کرتے رہیے امت میں، اس کو آپ پڑھ کر سناتے رہیے. یہ آپ صلی اللہ علیہ وسلم کے بعثت کے مقاصد میں سے ایک مقصد ہے کہ آیات قرآنیہ کی، آیات الہیہ کی تلاوت کی جائے، اور اس پر بہت بڑا ثواب اللہ تبارک و تعالیٰ نے رکھا ہے کہ قرآن پاک کی آیتوں کی تلاوت ایک بہت بڑے ثواب کا باعث ہے ہمارے لیے، جس کے ایک ایک حرف پر اللہ تبارک و تعالیٰ نے 10-10 نیکیاں رکھی ہیں. اور پورے قرآن پاک کے اگر ہم حروف کا اندازہ لگائیں، کلمات کا اندازہ لگائیں، تو لاکھوں کی تعداد میں ہو جائیں گے، ہزاروں کی تعداد میں ہو جاتے ہیں. ہم نے ایک پارہ تلاوت ابھی کی ہے اور اس کو سنا ہے، کتنی نیکیاں اللہ تبارک و تعالیٰ نے نامہ اعمال میں لکھی ہیں اس کا اندازہ نہیں کیا جا سکتا. ایک گھنٹے کا وقت ہم نے دے دیا، ثواب لاکھوں کا ہے، ثواب ہزاروں کا ہے. چاہے سمجھ کر قرآن پاک کی تلاوت کی جائے، چاہے بے سمجھے قرآن پاک کی تلاوت کی جائے، جتنا آدمی سمجھ کر کرے گا تو ثواب میں اتنا اضافہ ہوگا، لیکن بے سمجھے بھی قرآن پاک کی تلاوت جو ہے یہ بڑے ثواب کا باعث ہے ہمارے لیے. یہ کتاب اللہ کی خصوصیت ہے. دیگر جو کتابیں نازل کی ہیں اللہ تبارک و تعالیٰ نے، ان کی تلاوت کا حکم نہیں ہے، ان کے اندر احکامات ہیں، ان احکامات کو بندوں تک پہنچانا ہے اور سمجھانا ہے، اور اس کے مطابق عمل کرنے کا حکم ہے. لیکن یہ جو قرآن پاک ہم کو دیا گیا ہے، تو یہ تلاوت کے لیے بھی دیا گیا، سمجھنے سمجھانے کے لیے دیا گیا، عمل کے لیے بھی دیا گیا. ہر پہلو میں اللہ تبارک و تعالیٰ نے اس کے اجر رکھا ہے، اور یہ قرآن پاک کے حقوق میں سے بنیادی حق ہے. یہ بات ہم کو سمجھنے کی ہے کہ عام طور پر ہم تراویح کے اندر قرآن پاک کو سن لیتے ہیں اور اس کے بعد چلے جاتے ہیں گھروں کو. سال ہو جاتا ہے، نہ قرآن پاک پڑھنے کی توفیق ملتی ہے، نہ سننے کی توفیق ملتی ہے. ہر بندے کا یہ قرآن پاک پر حق ہے، ہر بندے پر قرآن پاک کا یہ حق ہے کہ صحیح قواعد کے ساتھ اور مخارج کے ساتھ قرآن پاک کو وہ سیکھے اور اس کو پڑھے. تب یہ قرآن پاک آدمی کے لیے قیامت میں شفاعت کرے گا. اور اگر بندہ دنیا کے اندر اس کے حقوق کو ادا نہیں کرتا ہے، علماء نے لکھا ہے کہ بنیادی طور پر قرآن پاک کے 3 حقوق ہیں. ان میں سے ایک حق یہی ہے کہ قرآن پاک کو صحیح قواعد کے ساتھ مخارج کے ساتھ آدمی پڑھنا سیکھ لے اور جان لے. ہماری امت مسلمہ کی اکثریت وہ ہے کہ جو اللہ تبارک و تعالیٰ نے قرآن پاک نازل کیا ہے، اس کے احکامات کو سمجھنا تو دور کی بات ہے، پڑھنا تک نہیں جانتی، کیا عمل کرے گی اس پر؟ ہم کو کتاب پڑھنے ہی نہیں آتا، عمل کیا کریں گے؟ پھر اس کے بعد احوال کا رونا روتے ہیں، حالات ایسے ہیں، اجتماعی طور پر ایسے حالات بنے ہوئے ہیں، انفرادی طور پر ایسے حالات ہمارے لیے بنے ہوئے ہیں. جو کتاب اللہ تبارک و تعالیٰ نے ہدایت کے لیے نازل فرمائی، جو کتاب اللہ تبارک و تعالیٰ نے ہماری کامیابی کے لیے نازل فرمائی، جو کتاب اللہ تبارک و تعالیٰ نے دین دنیا کی سعادت اور دین دنیا کی کامیابی کے لیے ہے، دین دنیا کی عزت اللہ تبارک و تعالیٰ نے اس کتاب میں رکھی ہے کہ اسی کو ہم چھوڑ دیے، نہ اس کو سمجھتے ہیں، نہ اس پر عمل کرتے ہیں، اور اس کا جو بنیادی سب سے پہلا حق ہے وہی ہم ادا نہیں کرتے اس کا کہ اس کی تلاوت کی جائے. اور قرآن پاک کا حق ادا ہوتا ہے تو یہ قرآن پاک اللہ تبارک و تعالیٰ کی بارگاہ میں سفارش کرتا ہے، اور اگر اس کا حق ادا نہیں کرتا ہے، حق ادا نہیں ہوتا ہے، تو یہی قرآن اللہ تبارک و تعالیٰ کی بارگاہ میں اگر قیامت میں آدمی کے خلاف حجت کرے گا، سفارش بھی کرے گا، حجت بھی کرے گا، آدمی کے حق میں بھی ہوگا، آدمی کے خلاف میں بھی ہوگا. اور قرآن پاک کی ایسی چیز ہے اللہ تبارک و تعالیٰ اس کی سفارش کو رد نہیں فرمائیں گے. حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ الصیام والقرآن یشفعان عند اللہ یوم القیامہ، کہ قرآن پاک بھی اور روزہ بھی اللہ تبارک و تعالیٰ کی بارگاہ میں سفارش کریں گے قیامت کے دن، اور یشفعان، اور ان کی سفارش کو قبول کیا جائے گا. اب جیسی سفارش ہوگی، اب دیکھ لیں ہم لوگ کہ بھی قرآن پاک کے ساتھ ہمارا تعلق کتنا ہے، کیسا ہے، क्या हम उसके हकूक को अदा कर रहे हैं, नहीं कर रहे हैं। आदमी दुनिया अपने हालात के बारे में परेशान है, अपनी जॉबों के बारे में परेशान है, अपनी इज्जत के हवाले से परेशान है, अपने कामों के बनने और बिगड़ने के हवाले से परेशान है, किसी भी एतबार से आदमी परेशान है आज के ज़माने में। लेकिन उस परेशानी को दूर करने का हल क्या है? वाहिद हल यही है कि जो अल्लाह तबारक व तआला ने किताब उम्मत मुस्लिमा पर नाजिल फरमाई है, उस किताब के साथ अपने ताल्लुक को मजबूत कर ले आदमी, उस किताब के साथ अपने ताल्लुक को सही कर ले, उसके जो हकूक है उसके अदा करने वाले हम बन जाएं। अल्लाह तबारक व तआला ने इस आयत मुबारक में यही हुक्म हमको दिया है कि उतलू मा ओहिया इलैका मिनल किताब व अकीमिस सलाह, कि ये जो किताब आप पर नाजिल की जा रही है नबी, आप इसको आप उम्मत पर पढ़ के सुनाइए, इसके एक एक हर्फ में अल्लाह तबारक व तआला ने सवाब रखा है, एक एक नहीं 10-10 गुना अल्लाह तबारक व तआला ने सवाब रखा है। और फिर ये महीना तो मुबारक महीना है हमारे लिए कि जिसमें कुरान पाक नाजिल किया है। असल में ये अल्लाह तबारक व तआला का कलाम है, जो कलाम हम पढ़ रहे हैं ये अल्लाह का कलाम है। ये बहुत बड़ी नस्बत है, बहुत बड़ी बात है, और ये अल्लाह से ज़ाहिर होने वाला है। अकायद की किताबों में जो बात लिखी हुई है वो ये है कि बदा मिन्हु बिला कैफियतिन, ये कुरान अल्लाह तबारक व तआला से ज़ाहिर हुआ है ये कलाम, और बग़ैर इसकी कैफियत क्या है वो बयान नहीं की जा सकती। किस कैफियत के साथ कुरान नाजिल किया गया, उसकी आवाज़ थी नहीं थे, हरूफ थे नहीं थे, अल्लाह से ज़ाहिर हुआ है। अल्लाह तबारक व तआला की ज़रा समझ में आने वाली नहीं है, तो उनसे ज़ाहिर होने वाली चीज़ें वो भी समझ में आने वाली नहीं है, वो तो बाद में खुलेंगी जिस पर अल्लाह तबारक व तआला खोलना चाहें। तो अल्लाह से ज़ाहिर हुआ कलाम है, अल्लाह तबारक व तआला के साथ लगा हुआ है। तो इसीलिए उलमा ने एक बात अजीब यहाँ पर लिखी है कि कुरान पाक जब क़ियामत में आदमी के हक में सिफारिश करता है, तो दरअसल ये कुरान का सिफारिश करना नहीं है बल्कि अल्लाह का सिफारिश करना होगा बंदे के हक में। क़ारी तय्यिब साहब रहमतुल्लाह ने अपने खुतबात के अंदर ये बात लिखी है, कुरान का हुज्जत करना, कुरान का सिफारिश करना, ये कुरान का नहीं होगा, क्योंकि ये तो अल्लाह का कलाम है, अल्लाह की ज़ात के साथ लगा हुआ है, अल्लाह की सिफत है, अल्लाह तबारक व तआला की ज़ात के साथ मुत्तसिल है। तो ये सिफत का जो है ना दावा करना, सिफत का हुज्जत करना, सिफत की सिफारिश करना, दरअसल अल्लाह तबारक व तआला की ज़ात की सिफारिश करना है। जाहिर सी बात है कि जिस बंदे के लिए खुद अल्लाह तबारक व तआला की ज़ात सिफारिश करेगी, वैसे तो जाहिर सी बात है कि सिफारिश को कबूल करने वाले वही हैं, तो वही सिफारिश ही बन जाएंगे, तो कौन होगा फिर उस सिफारिश को रद्द कर सके। तो इसलिए इस बात की फिक्र हमको करना है कि भाई यह कुरान पाक महज सुनने के लिए नहीं है, बल्कि कुरान पाक पढ़ने के लिए भी अल्लाह तबारक व तआला ने नाजिल फरमाया। तो इसलिए इसके बुनियादी हकूक में से एक हक है कि कुरान पाक को सही तरीके पर उसके फवायद के साथ, उसके मखारिज के साथ पढ़ना हम लोग सीख लें, और इसमें कोई कैद नहीं है उम्र की। सहाबा इकराम रिज़वानुल्लाह अलैहिम अजमाइन, उनके अहवाल को, उनकी उम्रों को अगर आप देखेंगे तो किस हालत में वो कुरान पाक को सीखते थे और पढ़ा करते थे। कई उस जवान भी हैं, बूढ़े भी हैं, कम उम्र भी हैं, बड़े उम्र के भी हैं, कुरान पाक सीख रहे हैं। हया उनके लिए माने, उम्र माने नहीं होती इल्म के सीखने के लिए, उम्र रुकावट नहीं होनी चाहिए, बेहिजाब आदमी को सीखना चाहिए। नाजिल हुआ कुरान पाक, लोग सब पर नाजिल हुआ, सब इसके मुकल्लफ हैं। तो इसलिए हर आदमी की ये जिम्मेदारी है कि भी इस हक के हवाले से फिक्रमंद हो जाए, कि रमज़ान में हो, रमज़ान के अलावा में भी हो, इस बात की कोशिश करे कि भी कुरान पाक को पढ़ना कैसे है, कैसे पढ़ा जाता है, सही तरीके पर उसको, यानी उसके फवायद क्या हैं, उसके मखारिज क्या हैं, ये सीखें। दूसरा हुक्म जो अल्लाह तबारक व तआला ने इस आयत मुबारक में दिया है, वो नमाज का हुक्म दिया है, वाकिमिस सलाह, नमाज को कायम करने वाले बने। एक है नमाज का पढ़ना और एक है नमाज का कायम करना, दोनों अलग अलग हैं। नमाज तो ये है कि नमाज को पढ़ना ये है कि आदमी इंफरादी तौर पर जो है नमाज के लिए खड़ा हो जाए। नमाज के क़ियाम में इज्तमाही जो है ना, इज्तमाहीत पेश नज़र होती है। और नमाज का कायम करना ये होता है कि आदमी नमाज को नमाज के आदाब के साथ, नमाज की रियायतों के साथ, नमाज के मुस्तहबात के साथ, नमाज के ज़रूरियात के साथ इज्तमाही तौर पर इसको कायम करें लोगों में। तो ये नमाज आदमी के लिए बड़ी मुफीद है। आगे उसका फ़ायदा अल्लाह तबारक व तआला ने जिक्र फरमाया कि उसका फ़ायदा यह है कि इन नफ़रातना अनिल फ़हशा वल मुनकर, मुनकरात से, बेहयाओं से, बेहयाइयों से रोकने वाली चीज़ है। फिर ये हम नमाज पढ़ते हैं लेकिन हमारी नमाज हमको रोकती नहीं है। क्यों नहीं रोकती? क्योंकि क़ियाम नहीं है नमाज का। नमाज को जिस अंदाज में पढ़ना है उस अंदाज में हम नहीं पढ़ते नमाज को। उसके जो आदाब हैं उनकी रियायत नहीं होती, उसके अंदर जो खुशू मतलूब होना चाहिए वो नहीं है, उसका जो खुजू है वो हमारे अंदर नहीं है। नमाज की सुन्नतें क्या हैं हमको नहीं मालूम होती। कितने लोग हैं जो नमाज की सुन्नतों को जानते हैं? कितनी सुन्नतें हैं नमाज के अंदर हमको नहीं मालूम। हालांकि हर रुकन की अलग अलग सुन्नतें हैं जो उलमा ने बयान फरमाई हैं अहादीस मुबारका की रोशनी में। क़ियाम के जब आदमी खड़े होता है तो उसकी सुन्नतें क्या हैं, रुकू कर रहा है तो उसकी सुन्नतें क्या हैं, सजदा कर रहा है तो उसकी सुन्नतें क्या हैं, जलसे की सुन्नतें क्या है, कायदे की क्या हैं, तशहुद की क्या हैं, उसी के नहीं जानते भी नहीं हैं। एक सहाबी आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए और शिकवा कर दिया कि या रसूलल्लाह नमाज तो पढ़ता हूँ लेकिन नमाज बुराइयों से नहीं रोकती। तो हुज़ूर ने फरमाया कि अन करीब रोक देगी, اللہ نے نماز کے اندر یہ وصف ضرور رکھا ہے, یہ تاثیر اللہ نے رکھی ہے. اب اگر ہم پر اثر نہیں ہو رہا, ہم پر فرق نہیں پڑ رہا ہے, تو اس کا مطلب یہ ہوا کہ ہماری یہ نمازیں اللہ کی بارگاہ میں جو ہے نا قبولیت کے لائق نہیں ہے. پھر نماز جو ادا کر رہے ہیں اس کے حقوق کے ساتھ ادا نہیں ہو رہی ہے, جو خضوع جو ہونا چاہیے وہ نہیں ہے, جو ضروریات ہے وہ نہیں ہے. نماز کے لیے ہم مسجد میں آ جاتے ہیں, دین ہمارا کاروبار میں مصروف ہے. نماز کے لیے ہم مسجد میں آ جاتے ہیں, حساب و کتاب چل رہے ہیں ہمارے. ایسی نمازیں اللہ کو اللہ کے ہاں قابل قبول نہیں ہیں. مومنین کی جو صفات اللہ تبارک و تعالیٰ نے بیان فرمائی ان میں سے ایک صفت یہ بھی ہے کہ نمازوں کو خضوع اور خضوع کے ساتھ ادا کرتے ہیں. قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون, نمازوں میں خشوع اختیار کرنے والے یہ مومن کامیاب ہوں گے. ہمارے اندر خشوع نہیں ہے, کسی چیز کی کسی رکن کی صحیح معنی میں رعایت نہیں ہوتی. کیا نماز ہم کو ہماری برائیوں سے روکے گی؟ کیا نماز کے اثرات ہم پر مرتب ہوں گے؟ کیا نماز کے نماز کے فوائد ہم کو ملیں گے؟ اور جن چیزوں سے نماز ہمارے لیے محافظ بنتی ہے, وہ نماز جو ہے نا ہمارے لیے کیسے محافظ بنے گی پھر؟ اور یہ قبر میں ہمارے لیے نور کا ذریعہ ہے, حشر میں نور کا ذریعہ ہے. یہی نماز ہمارے لیے قیامت میں حجت کرنے والی ہے, یہ نماز اللہ تبارک و تعالیٰ کے یہاں سفارش کرنے والی ہے. اور اس کے حوالے سے ایک تو یہ ہے کہ نماز کو ادا کرنا ہے اس کے خشوع و خضوع کے ساتھ, آداب کے ساتھ, رعایت کے ساتھ, مصاحبات کے ساتھ. اس سے تو بہت دور ہیں ہم, نمازوں کے لیے آتی نہیں ہیں. بولے عشاء کی نماز میں تراویح ہے, رمضان مبارک کا مہینہ ہے تو اس لیے نظر آ رہے ہیں, چار پانچ سب, پانچ چھ سب, آٹھ دس سب نظر آتے ہیں. لیکن رمضان ختم ہو گیا تو وہی دو سب دیر تک ہو جاتے ہیں. یہ حال ہے ہمارا نمازوں کے ساتھ. فویل للمصلین الذین هم عن صلاتهم ساهون, اللہ پاک نے قرآن مجید سورہ معون میں فرمایا جو نمازوں سے غفلت کرنے والے ہیں ان کے لیے ہلاکت و بربادی ہے. اللہ تبارک و تعالیٰ کی طرف سے ہے, یہ کسی اور کی طرف سے نہیں. اور سب سے پہلے قیامت میں اسی کا سوال ہونے والا ہے, سب سے پہلے یہی. اور حضور پاک صلی اللہ علیہ وسلم کی وصیتوں میں سے آخری وصیت ہے یہ. آدمی جب دنیا سے جاتا ہے اور کسی کوئی حکم دیتا ہے, کوئی بات کہتا ہے, تو وہی بات کہتا ہے جو اس کی نظر میں سب سے زیادہ اہمیت کی حامل ہوتی ہے. حضور پاک صلی اللہ علیہ وسلم سے جو کلمات منقول ہیں اور محفوظ ہیں وہ یہی ہیں. ان میں سے یہ بھی ہے کہ آپ بے ہوش ہو رہے ہیں, افاقہ ہو رہا ہے, بے ہوش ہو رہے ہیں, افاقہ ہو رہا ہے. یہ کیفیت آپ صلی اللہ علیہ وسلم کی بھی مرض وفات میں. اور اس وقت بھی نماز کی کیفیت میں آپ مستغرق تھے. جب بھی نیند سے بیدار ہوتے, یعنی بے ہوشی سے افاقہ ہوتا, تو سب سے پہلے پوچھتے کہ نماز کا کیا حال ہے. اور اس حالت میں آپ صلی اللہ علیہ وسلم جماعت کے لیے نکلنے کا اہتمام فرماتے, حالانکہ ضرورت نہیں تھی اس وقت. تو نماز جماعت معاف ہے, جماعت کے معافی کے اسباب ہیں, آزار ہیں, کچھ آزار کی صورت میں جماعت معاف ہے. حضور پاک صلی اللہ علیہ وسلم کی کیفیت یہ تھی کہ خود بھی چل نہیں پا رہے تھے آپ. حضرت علی اور حضرت فضل, یہ کہ حضرت اسامہ رضی اللہ عنہ کسی اور صحابی کے سہارے آپ صلی اللہ علیہ وسلم جو ہے مسجد نبوی میں تشریف لائے تھے. دونوں نے کاندھا دیا آپ کو, دونوں کے کاندھوں پر سہارا لے کر حضور پاک صلی اللہ علیہ وسلم تشریف لائے اور امت کو سبق دیا کہ جماعت کے ساتھ اس کو ادا کرنا کتنا ضروری ہے. اللہ پاک مجھے بھی توفیق نصیب فرمائے اور آپ حضرات کو بھی توفیق نصیب فرمائے. نماز کے قیام میں ایک چیز یہ ہے کہ جماعت کے ساتھ نماز کو ادا کیا جائے. بڑی آسانی کے ساتھ ہم جماعت کو چھوڑ دیتے ہیں, بڑی آسانی کے ساتھ نماز کی ضروری چیزوں کو ہم چھوڑ دیتے ہیں. تو حضور پاک صلی اللہ علیہ وسلم دنیا سے تشریف لے جا رہے ہیں اور امت کو ظاہر سی بات ہے کہ جس بات کا آپ حکم دے رہے ہیں, جس بات کی طرف توجہ دلا رہے ہیں, وہ یہی تھی الصلاۃ. اے امتیوں نماز کا لحاظ رکھ لو, بس امتیوں نماز کا لحاظ رکھ لو, نماز کا اہتمام کر لو, نماز کی پابندی کر لو, اور اپنے ماتحتوں کے ساتھ اس نے سلوک کا اہتمام کرو. تو یہ آپ صلی اللہ علیہ وسلم کی وصیتوں میں سے ایک وصیت ہے. آپ کی بعثت ہمارے لیے ہوئی تھی اور آپ کی قربانیاں ہمارے لیے ہوئی ہیں, اور آپ کی وصیت ہمارے لیے یہی ہے. دین اسلام میں اسلام لانے کے بعد آدمی کے لیے جو فریضے ہیں, ان فریضوں میں جو اہم فریضے ہیں, سب سے اہم فریضہ ہے نماز کا. اسی لیے حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے اپنے زمانے میں, دور خلافت میں, گورنرس کو جو خطوط لکھے تھے ان میں سے ایک بات یہی لکھی تھی کہ بھائی میرے نزدیک تمہاری خلافت کے امور میں سب سے زیادہ اہم امر وہ نماز ہے. جو نماز کی حفاظت کرے گا تو وہ دیگر ذمہ داریوں کو ادا کر سکے گا, جو نماز کی حفاظت کرنے والا نہیں ہے تو وہ دیگر ذمہ داریوں کو ادا نہیں کر سکتا. کیونکہ اللہ نے جو سب سے اہم فریضہ ہم سے متعلق کر رکھا ہے اسی میں کوتاہی ہو رہی ہے, تو دوسرے تو اہم فریضہ اس کے مقابلے میں ہے نہیں, کیا ان کو ادا کرے گا بندہ. اللہ تبارک و تعالیٰ نے یہاں پر دوسرا حکم جو ذکر فرمایا وہ نماز کا ذکر فرمایا. اس کے بعد فرمایا کہ وَلَا ذِكْرُ اللَّهِ أَكْبَرُ, اللہ تبارک و تعالیٰ کا ذکر وہ سب سے بڑی چیز ہے, اللہ کو یاد کرنا ہے. تو اللہ کا ذکر ایک تو نماز بھی ہے, اس کے علاوہ بھی اللہ تبارک و تعالیٰ کا ذکر یہ ہے کہ اللہ تبارک زبان کے ذریعے, آدمی اپنے جسم کے ذریعے جس طرح چاہے اللہ تبارک و تعالیٰ کا ذکر کرے, یہ سب سے بڑی چیز ہے. یہ کائنات جو ہے نا وہ صرف اللہ کے ذکر سے قائم ہے. कायनात जब अल्लाह का जिक्र बंद हो जाएगा, अल्लाह का नाम नहीं लिया जाएगा दुनिया के अंदर, तो कायनात खत्म हो जाएगी। हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ला तक़ूमु सा हत्ता युकाल अल्लाह 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 अल्लाह, जब तक इस कायनात में, इस दुनिया के अंदर कहा जा रहा है उस वक्त तक ये कायम रहेगी। जब अल्लाह अल्लाह कहने वाले नहीं रहेंगे तो खत्म हो जाएगा दुनिया का निज़ाम। अल्लाह अपने इस मुबारक की बरकत से इस दुनिया को बाकी रखे हुए हैं, अपने नाम की बरकत से इस दुनिया को बाकी रखे हुए हैं। इसीलिए फरमाया कि वला ज़िक्रुल्लाह अकबर, अल्लाह का जिक्र ये सबसे बड़ी चीज़ है। और ये ऐसी चीज है कि इंसान तो इंसान, जानवर भी अल्लाह तबारक व तआला के जिक्र में मशगूल है, जमादात भी अल्लाह के जिक्र में मशगूल है, नबातात भी अल्लाह के जिक्र में मशगूल है, जानदार चीजें भी अल्लाह के जिक्र में मशगूल है, बेजान चीजें भी अल्लाह के जिक्र में मशगूल है। और कुरान मजीद में अल्लाह पाक ने ये बात जिक्र फरमाई कि वइन मिन शयइन इल्ला युसब्बिहु बिहम्दिही वलाकिल्ला तफ्तहून तस्बीहहुम, कोई चीज कायनात की ऐसी नहीं है जो अल्लाह तबारक व तआला की तस्बीह बयान न कर रही हो। हर चीज़ अल्लाह तबारक व तआला की तस्बीह बयान कर रही है, पाकी बयान कर रही है, अल्लाह के जिक्र में है। वला किल्ला तफ़हून तस्बीहहुम, लेकिन तुम उनकी तस्बीह को पहचानते नहीं, जानते नहीं है कि कैसे वो अदा कर रहे हैं, अल्लाह ही बेहतर जानते हैं। तो अल्लाह का जिक्र जो है बड़ी चीज़ है, तो नमाज भी अल्लाह तबारक व तआला के जिक्र में से एक जिक्र है। इसके अलावा आदमी जबानी तौर पर अल्लाह तबारक व तआला का जिक्र करे वो भी जिक्र है। और जिक्र की हकीकत जो उलमा ने बयान फरमाई वो ये है कि अल्लाह तबारक व तआला की इताअत पर दवाम आदमी को हासिल हो जाए, ये जिक्र की हकीकत है। यानी हर हाल में अल्लाह की इताअत करे, ये हकीकी जिक्र है। इसके आदमी को तौफीक मिल जाए। अल्लाह तबारक व तआला मुझे और आपको सही इल्म सही अमल की तौफीक नसीब फरमाए।
सुभान अल्लाह व बिहमदिही सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।